الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذ قلنا للملائكة اسجدوا لآدم فسجدوا إلا إبليس أبى واستكبر وكان من الكافرين یہ سورہ بقرہ کی 34 نمبر کی آیت ہے. اللہ تعالیٰ ارشاد فرماتے ہیں، اس وقت کا واقعہ سنو جب ہم نے یعنی اللہ نے فرشتوں کو حکم دیا کہ آدم کے سامنے سجدہ کرو، سب کے سب فرشتوں نے بلکہ سب کے سب نے آدم کے سامنے سجدہ کر لیا، لیکن ابلیس نے یعنی شیطان نے سجدہ نہیں کیا بلکہ اس نے انکار کر دیا اور اس نے تکبر کیا اور کافروں کے اندر وہ ہو گیا. گزشتہ مجلس میں یہ بتلایا گیا تھا کہ حضرت آدم علیہ الصلوۃ والسلام نے دنیا کی چیزوں کے نام اور وہ چیزیں کس کام میں آتی ہے فرشتوں کے سامنے فٹافٹ بیان فرما دی. اس سے یہ بات سامنے آ گئی کہ آدم علیہ السلام کا علم بہت بڑا ہے، وہ زمین کے اوپر اللہ کے خلیفہ بننے کے لائق ہے. اور فرشتوں کو دنیا کی چیزوں کے نام تک معلوم نہیں، تو پھر ان چیزوں کے فائدے تو کیسے معلوم ہوں گے؟ اب جو آدم علیہ السلام کی فضیلت اور بڑا مرتبہ ثابت ہوا تو اللہ تعالیٰ نے اس کو ایک عمل کے ذریعے سے پریکٹیکلی طور پر فرشتوں کے سامنے ظاہر فرمایا۔ آسمانوں پر ایک دن اللہ نے حکم دیا کہ یہ آدم علیہ السلام ہیں، سب کے سب آدم علیہ السلام کے سامنے سجدہ کرو۔ اللہ کا یہ حکم تھا سجدہ کرنے کا۔ اس وقت جتنی بھی عقل والی مخلوق تھی وہ سب کے لیے یہ حکم تھا۔ اور آپ کو یہ بات معلوم ہے کہ ایک تو عقل والی مخلوق فرشتے تھے اور ایک عقل والی مخلوق اس وقت تک جنات تھے۔ ان سب کو حکم ہو گیا کہ آدم علیہ السلام کے سامنے سجدہ کرنا ہے، لیکن فرشتے چونکہ سب سے افضل درجہ رکھتے ہیں، سب سے اونچا مقام رکھتے ہیں، اسی لیے اللہ نے اسپیشل آرڈر دیا فرشتوں کو۔ باقی آرڈر سب کے لیے تھا، جیسا کہ ہمارے یہاں ہوتا ہے کسی بڑے آدمی کو آرڈر کر دو تو چھوٹے خود بخود سمجھ جائیں گے کہ جب بڑے کو کرنا ہے تو ہم کو بھی کرنا ہے۔ تو اللہ نے اس وقت کی بڑی مخلوق فرشتوں کو کہا، اور ساتھ میں اس آرڈر میں جنات بھی شامل تھے، شیطان بھی شامل تھا، کہ تمہیں آدم علیہ السلام کا سجدہ کرنا ہے۔ اب یہ جو سجدہ اللہ نے کروایا یہ عبادت تو کرنی تھی اللہ تعالی کی، حکم تو پورا کرنا تھا اللہ تعالی کا، لیکن آدم علیہ السلام کو اللہ تعالیٰ نے گویا کہ قبلہ بنا دیا ہے کہ آدم تمہارے لیے قبلہ اور کعبہ ہے، اس کی طرف منہ کر کے تم میرے حکم کے سامنے سجدہ کر لو۔ یا تو ڈائریکٹ سجدہ کروایا آدم علیہ السلام کا، اور یہ سجدہ کیسا تھا؟ یوسف علیہ السلام کے قصے کے اندر آپ کو بتایا گیا تھا، ورفع ابویہ علی العرش وخروا له سجدا۔ کہ یوسف علیہ السلام کے بھائیوں نے سب نے سجدہ کیا۔ یہ سجدہ تھا رسپیکٹ کرنے کا، کسی کا ادب کرنے کا۔ پہلے زمانے کے اندر یہ جائز تھا کہ کوئی بڑے آ جاوے، ابا جان آ جاوے، دادا جان آ جاوے، کوئی بڑے آ جاوے تو چھوٹوں کو بڑوں کے سامنے جھک جانے کا، سجدہ کرنے کا۔ तो छोटे सजदा करते थे अपने बड़ों के सामने, बड़ों का अदब करने के वास्ते, क्या आप हमारे बड़े हैं, आ हम आपके सामने झुक जाते हैं, नीचे हो जाते हैं। अल्लाह ताला ने सब फरिश्तों को दिखला दिया कि आदम अलैहिस्सलाम का दर्जा बहुत बड़ा है, इसीलिए तुम सब फरिश्तों को आदम अलैहिस्सलाम का अदब करने का। अब अल्लाह का हुक्म आ गया तो जितने भी फरिश्ते थे, जितने भी जिन्नात थे, सब के सब आदम अलैहिस्सलाम के सामने सिजदे में गिर गए। हमारे आका ताजदार मदीना हजरत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के आखिरी नबी है। आपका लाया हुआ दीन और शरीयत आखिरी शरीयत है। अल्लाह ने इस शरीयत के अंदर हर ऐसा काम जो भविष्य में, फ्यूचर में इंसानों को गलत रास्ते पर ले जाने का जरिया बने, ऐसे काम भी अल्लाह ने मना कर दिए, ये नहीं करने के है। वो काम ऐसे जायज, ठीक, लेकिन उसी काम में आगे बढ़ते बढ़ते आदमी गलत रास्ते पे जा सकता है, कुफ्र के रास्ते पे, शिर्क के रास्ते पे जा सकता है। तो अल्लाह ताला ने पहले से ही ऐसे काम पे पाबंदी लगा दी। अब ये बड़ों का अदब करना और अदब में उसके सामने सिजदा करना, ये चीज इंसान को शिर्क तक ले जा सकती थी। क्या आदमी बड़ों का अदब करते करते इबादत चालू कर देवे, अदब की बॉर्डर से निकल के इबादत की बॉर्डर में दाखिल हो जावे। इसलिए अल्लाह ताला ने हमारी शरीयत के अंदर मना कर दिया कि किसी का अदब करने के लिए भी उसके सामने सिजदा नहीं करने का। किसी का अदब करना हो तो सलाम करने का, अदब करना हो मुलाकात करने की, अदब करने का हो तो गले लग जाने का, सीना लगा देने का, ये है अदब। सलाम करो, मुलाकात करो, गले लग जाओ, सीने लग जाओ, ये अदब है। बाकी अदब करने के लिए किसी के सामने सिजदा करना, ये हमारी शरीयत में हराम हो गया। तकरीबन 20 सहाबाए किराम, हुजूर के लाडले सहाबा, ये हदीस नकल फरमाते हैं, कलौ कुंतु आमुरु अहदन अन यस्जुद लि अहदिन लामरतुल मरअत अन तस्जुद लि अज़वाजिहिन औ कमा काल अलैहि सलातु वस्सलाम। अगर मेरी शरीयत में, हुजूर फरमाते हैं, मेरे लाए हुए पाक दीन में अल्लाह के सिवा किसी और के सामने सिजदा करना जायज होता तो सबसे पहले मैं औरतों को हुक्म देता कि वो अपने शोहर को सजदा करें। इसलिए कि एक औरत के लिए सबसे बड़े अदब करने की कोई चीज है तो वो उसका शोहर है। बीवियों को हुक्म देता कि शोहर को सजदा करे, लेकिन अब ये मेरी शरीयत में जायज नहीं है। اور صحابہ نے تو باقاعدہ درخواست کی تھی، حضور کو وننتی کی، جب دیکھ کے آئے وہاں روم وغیرہ میں کہ لوگ بادشاہوں کے سامنے جھکتے ہیں، راجاؤں کے سامنے سجدہ کرتے ہیں، تو انہوں نے آ کے باقاعدہ کہا انت احق ان یسجد لک، کہ اللہ کے نبی صلی اللہ علیہ وسلم وہ تو سب دنیا کے بادشاہ لوگ ہیں، لوگ ان کے سامنے سجدہ کرتے ہیں، اللہ نے آپ کو بڑا اونچا درجہ عطا فرمایا، بڑا اونچا مقام عطا فرمایا، آپ اجازت دیجئے کہ ہم آپ کا سجدہ کریں۔ تو اس موقع پر آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا نہیں، میری شریعت میں سجدہ ہوگا صرف اور صرف اللہ کے سامنے، اللہ کے سوا کسی کے سامنے سجدہ ہوگا نہیں۔ یہ صاف بات حضرت نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرما دی۔ اب بتاؤ، حضور سے بڑا کوئی ولی ہو سکتا ہے؟ حضور سے بڑا کوئی کتب اور ابدال ہو سکتا ہے؟ جب حضور نے اپنے سامنے سجدہ کرنے سے منع فرما دیا، روک دیا، تو پھر بعد میں تو کسی اور کے سامنے، چاہے وہ کتنے بڑے ولی ہو، کتنے بڑے کتب اور ابدال ہو، اس کے سامنے سجدہ کرنا کسی حال میں جائز نہیں ہو سکتا۔ یہ پرانے زمانے کی بات ہے، جب ہو گیا تو سب کے سب نے سجدہ کیا، لیکن ایک آدمی نے، ایک شخص نے سجدہ نہیں کیا، وہ کون؟ مسٹر شیطان۔ وہ کھڑا رہا اکڑ کے، اور اکڑ کے کھڑے ہو کر کہنا میں سجدہ نہیں کرتا، نہ کہہ دیا صاف لفظ کے اندر کہ میں سجدہ کرنے کے لیے تیار نہیں ہوں، حالانکہ اللہ کا حکم تھا، اور ہر بندے کی شان یہ ہونی چاہیے کہ اپنے مالک کا، اللہ کا حکم آ جاوے، اس حکم کو پورا کرنے کا۔ سمجھ میں آوے کہ نہیں آوے؟ بندہ کس کو کہتے ہیں؟ کہ بندہ وہی ہوتا ہے کہ مالک کا، رب کا حکم آ گیا، وہ سمجھ میں آوے کہ نہ آوے اس کو پورا کرے، اس کو بندہ کہتے ہیں۔ اور جو بندہ اپنے مالک کا حکم پورا نہ کرے وہ بندہ نہیں ہے، وہ گندا ہے، بندہ کہلانے کے لائق ہے ہی نہیں وہ۔ اب اس نے دلیل بازی چالو کی، وہ آگے دوسری جگہ آ رہی ہے کہ خلقتنی من نار وخلقته من طین، اے اللہ تو نے آدم کو مٹی سے بنایا، مٹی نیچے ہوتی ہے، اور شیطان کہتا ہے کہ اللہ تو نے مجھے آگ سے بنایا، اور آگ تو جل کے اوپر جاتی ہے، اس کے شعلے بھڑک کے اوپر جاتے ہیں، تو میں تو اوپر والا، آدم نیچے والا۔ کہ نیچے والا اوپر والے کو سلام مارے، اوپر والا تھوڑا نیچے والے کو سلام مارے۔ اس سے ایک بات بڑی سیکھنے کو ملی، کبھی اپنے آپ کو کسی کے سامنے بڑا نہیں بتلانے کا کہ میں بڑا ہوں، اپنے آپ کو بڑا بتلانا، اپنی بڑائی لوگوں کے سامنے ظاہر کرنا، یہ چیز اللہ کو پسند نہیں ہے۔ ہم اپنے آپ کو نیچا سمجھے، ہم نیچے، ہم چھوٹے ہیں، ہم کمزور ہے، ہم ضعیف ہے، کبھی بڑائی نہیں بگاڑنے کی لوگوں کے سامنے۔ کتنی اچھی بات ایک اللہ کے ولی نے فرمائی، का मिटा दे अपनी हस्ती को, अगर कुछ मर्तबा चाहे। मिटा दे अपनी हस्ती को अगर कुछ मर्तबा चाहे, के दाना खाक में मिलकर गुले गुलजार होता है। ये दाना होता है ना, वो मिट्टी में जाता है तो जाके उस पर बेहतरीन दरख्त उगता है और उसके ऊपर फूल भी लगते हैं, उस पर ऊपर फ्रूट भी लगते हैं। पहले दाने को अपने आप को मिट्टी में नीचे मिलाना पड़ता है। अगर हम अपने आप को नीचा करेंगे, छोटा समझेंगे, तो इंशाल्लाह अल्लाह हमें ऊंचा करेंगे। अब शैतान अपनी बड़ाई बिगाड़ने गया कि मैं बड़ा, इसीलिए मैं सिजदा नहीं करूंगा आदम अलैहिस्सलाम के सामने, इनकार कर दिया सजदा करने से। देखो, इंसान जब गुनाह करता है, अल्लाह की नाफरमानी करता है, तो उसके नतीजे में सबसे पहली सजा तो ये होती है कि उसकी अकल और समझ उसका साथ नहीं देती। गुनाह की एक बड़ी सजा कि उसकी समझ और अकल उसका साथ नहीं देती। बड़े बड़े होशियार लोग, अकल वाले लोग, कोई बड़ा गलत काम करते हैं, बड़ी भूल करते हैं। अब उनको हम कहे कि इतनी बात तुम्हारी समझ में नहीं आई, इतनी छोटी बात जो बच्चा समझ सके वो आपकी समझ में नहीं आई, ये क्या चीज होती है। जब इंसान गुनाह करता है तो गुनाह की सजा के अंदर अल्लाह उसकी अकल को छीन लेते हैं, समझदारी को छीन लेते हैं। इसीलिए अरबी के अंदर एक शेर है, इज़ा लम यकुन औनुम मिन अल्लाह लिल फता फअव्वल मा यजनी अलैहि इज्तिहादुहु। जब इंसान को अल्लाह ताला अपनी मदद से महरूम कर देते हैं, अल्लाह की मदद हट जाती है, तो सबसे पहली उसकी समझ गलती करती है। समझ के अंदर, अकल में, होशियारी में पर्दा लग जाता है, वो किसी मामूली बात को भी समझ नहीं पाता। अब ये जो शैतान ने इनकार किया अल्लाह का हुक्म मानने से, अपनी बड़ाई बतलाई, तो अल्लाह ताला ने उसको सजदा करने से महरूम कर दिया, सजदा नहीं कर सका अल्लाह ताला के सामने। हजरत थानवी फरमाते हैं, बड़ी प्यारी बात हजरत ने इरशाद फरमाए कि शैतान जो था ना, बहुत बड़ा आलिम था, बड़ा जबरदस्त आलिम, और आज भी वो बड़ा आलिम है। यानी मेरे जैसे तो लाखों मुफ्ती उसके सामने कुछ नहीं, इतना बड़ा वो आलिम है, जबरदस्त इल्म है उसके पास, बड़ा आलिम और बड़ा आमिल भी है, अमल भी उसका बहुत बड़ा अमल भी। कहते हैं कि पूरी जमीन के ऊपर कोई जगह ऐसी नहीं जहां शैतान ने सिजदा नहीं किया हो, पूरी जमीन पर शैतान ने सिजदे किए, अल्लाह की इबादत की, बहुत अमल किए उसने। आलिम भी है, अमल करने वाला बड़ा आमिल भी है, और आरिफ भी है, अल्लाह को पहचानता है अच्छी तरह। आरिफ कहते हैं अल्लाह को पहचानने वाला है, बहुत सही पहचानता है वो अल्लाह को। आगे आयत आएगी कि जब इसने सिजदा नहीं किया और अल्लाह ने कहा कि चल निकल जा दुनिया के अंदर। अब हम जानते हैं जब कोई सेठ किसी नौकर को नौकरी से निकाल देवे, छूटा कर देवे, तो जब सेठ गुस्से में होता है तो नौकर सेठ के सामने कोई दरख्वास्त कोई अर्जी नहीं रखता, बल्कि वो ये देखता है कि जब सेठ का मूड अच्छा होगा, गुस्सा ठंडा होगा, तब आकर के मैं अपनी अर्जी रख के पास करवा लूंगा। बच्चे भी स्कूल के अंदर टीचर से छुट्टी लेनी हो तो टीचर जब गर्म होए तो कोई बच्चा छुट्टी लेने नहीं जाता प्रिंसिपल के पास, टीचर के पास। क्या टीचर का मूड बहुत अच्छा है, प्रिंसिपल का मूड बहुत अच्छा है, तो जरा खुशी खुशी में कोई अर्जी रख दो, पास हो जाती है। ये इंसान का और दुनिया का हाल है। अल्लाह की जात हर ऐसी चीज से पाक है और शैतान ये चीज पहचानता था, इसीलिए अल्लाह उसको निकाल रहे हैं अपने दरबार से कि तो निकल जा दुनिया के अंदर। बस उसी वक्त पर उसने बड़ी अर्जी रखी, छोटी भी नहीं, बहुत बड़ी अर्जी रखी। قال رب انذرني الى يوم يبعثون, अल्लाह कयामत तक की मुझे जिंदगी चाहिए। मैं जा तो रहा हूं दुनिया में, लेकिन जिंदगी बहुत लंबी चाहिए, इतनी लंबी जिंदगी कि कयामत तक की जिंदगी चाहिए। शैतान बहुत बड़ा होशियार था, मैंने कहा ना आपको आलिम था। वो जानता है कि कयामत के बाद किसी को मौत आने वाली नहीं है। अगर अल्लाह कयामत तक मुझे जिंदगी दे देंगे तो उसका मीनिंग ये होगा कि कभी मुझे मौत आने वाली नहीं, हमेशा की मेरी जिंदगी हो जाएगी। देखो कितनी बड़ी अर्जी उसने अल्लाह के सामने रख दी और अर्जी पास भी हो गई थोड़ी सी तब्दीली के साथ, चेंजिंग के साथ। قال فإنك من المنظرين, जा, लेकिन कब तक? जब फरिश्ता सूर फूके, दुनिया खत्म हो जावे, वहां तक तेरी जिंदगी। अल्लाह ने उसकी अर्जी मंजूर कर ली। मालूम क्या हुआ? शैतान अल्लाह ताला को अच्छी तरह पहचानता भी था, आरिफ बिल्ला था, बड़ा आलिम, बड़ा अमल करने वाला, बड़ा आरिफ, बड़ा अल्लाह का पहचानने वाला। तीन ऐन थे, आलिम का ऐन, आमिल का ऐन, आरिफ का ऐन। हजरत फरमाते एक ऐन की कमी थी, अगर वो ऐन की कमी नहीं होती तो शैतान का ये हाल नहीं होता। और वो ऐन है चौथा, आशिक वाला ऐन। अगर वो अल्लाह का आशिक होता तो ये हाल उसका नहीं होता। इसलिए कि आशिक किसको कहते हैं? तेरा कुर्बान कर देना, मेरा कुर्बान हो जाना। आशिक तो माशूक के इशारे पे जान दे देता है। अगर शैतान अल्लाह का आशिक होता तो अल्लाह की तरफ से हुक्म हुआ, वो हुक्म आंख बंद करके पूरा कर डालता है कि अल्लाह तेरा हुक्म है आदम के सामने सिजदा करने का, मेरी समझ में आवे कि ना आवे मैं तो सिजदा करता हूं। अल्लाह हम सबको अपना आशिक बना देवे। अगर शैतान में इश्क होता अल्लाह का तो कभी उसका ये हाल न होता। वकान मिनल काफिरीन, अल्लाह का हुक्म उसने पूरा नहीं किया और अल्लाह के हुक्म से उसने मुंह फिरा लिया, मानने से इनकार कर दिया, इस वजह से शैतान काफिर हो गया। बड़ा लंबा जमाना गुजर गया, हजरत मूसा अलैहि सलाम का जमाना आया। सैकड़ों बरस गुजरने के बाद, दुनिया में सैकड़ों हजारों बरस हो गए उसके बाद, हजरत मूसा अलैहि सलाम तूर पहाड़ पे अल्लाह को मिलने जा रहे हैं। शैतान की मुलाकात हुई, कहा हजरत कहां तशरीफ ले जा रहे हैं? कहा अल्लाह ताला के पास, अल्लाह ने बुलाया है मुझे तूर पहाड़ पे। کہا حضرت میرا ایک کام کر دو کہ اللہ تعالیٰ سے یوں کہو کہ شیطان توبہ کرنا چاہتا ہے، سدھر جانا چاہتا ہے۔ تو حضرت موسیٰ علیہ السلام نے فرمایا کہ واہ واہ بہت اچھی بات، تجھے سدھر جاوے تو دنیا سدھر جاوے، میں ضرور اللہ کو کہوں گا کہ شیطان توبہ کرنا چاہتا ہے۔ کہ میں یہی کھڑے ہو کے انتظار کرتا ہوں، آپ جا کے آؤ، اللہ کیا جواب دیتے ہیں۔ گئے موسیٰ علیہ السلام اور طور پہاڑ پہ جا کے اللہ تعالیٰ کے ساتھ بات میں ایسے ہو گئے کہ شیطان کی بات ہی یاد نہیں رہی موسیٰ علیہ السلام کو، کہ شیطان نے کوئی میسج دیا تھا۔ جب بات پوری کر کے موسیٰ علیہ السلام ریٹرن ہونے لگے تو خود اللہ نے یاد دلایا، یا موسیٰ ادل امانہ، موسیٰ کسی کی امانت ہو تو پہنچاؤ ہم کو، بات میں بھی امانت ہوتی ہے۔ تو موسیٰ علیہ السلام کو یاد آیا، او شیطان نے مجھے کہا تھا توبہ کے بارے میں، کہے اللہ جب میں آ رہا تھا تو شیطان کی ملاقات ہوئی اور شیطان نے کہا کہ بہت ہزاروں برس ہو گئے، میں بہت پریشان ہوں، میری توبہ اگر قبول ہو جاوے تو میری تکلیف سب دور ہو جاوے۔ تو اللہ تعالیٰ نے فرمایا کہ شیطان کو کہو موسیٰ کہ تمہاری غلطی کیا تھی کہ تم نے آدم علیہ السلام کے سامنے سجدہ نہیں کیا۔ اب شیطان کو اتنا کہہ دینا کہ جاؤ اور آدم علیہ السلام کی قبر پہ جا کے سجدہ کر لو، تو تمہاری توبہ ہم قبول کر لیں گے، ڈھونڈ ڈھانڈ کے کر ڈالو سجدہ۔ تو موسیٰ علیہ السلام تو خوش ہو گئے کہ آج تو مسئلہ حل ہو گیا۔ آئے تو شیطان انتظار میں کھڑا ہوا تھا، کہا حضرت کیا ہوا؟ کہا بہت آسان ہے، آدم علیہ السلام کی قبر پہ جاؤ اور جا کے سجدہ کرو، اللہ تمہاری توبہ کو قبول کر لیں گے۔ تو شیطان نے کیا جواب دیا؟ حضرت کوئی اور بات لاتے تو میں مان لیتا، زندہ آدم کو سجدہ نہیں کیا تو مرے آدم کو سجدہ کرو، کرنا ہوتا تو زندہ آدم کو سجدہ کرتا، اب مرے کو تھوڑا ہی میں سجدہ کرو، انکار کر دیا۔ لیکن موسیٰ علیہ السلام جب آگے چلنے لگے تو شیطان نے ایک بات کہی، حضرت چلو میں توبہ نہیں کروں، اللہ کا حکم پورا نہیں کروں، لیکن ایک بھید کی بات، راز کی بات میں آپ کو بتلاتا ہوں کہ جو انسان تین موقع کے اوپر اپنے آپ کو سنبھال لے وے، تین وقت میں، اس انسان کے اوپر میرا جادو نہیں چل سکتا۔ تین وقت میں جو آدمی اپنے آپ کو سنبھال لے وے، اب ہم میں سے ہر ایک آدمی یہ تین موقع کو اچھی طرح یاد رکھ لے، انشاءاللہ یہ تین وقت پر اپنے آپ کو سنبھالا تو انشاءاللہ شیطان کی جال سے اللہ ہماری حفاظت کریں گے۔ یہ خود شیطان نے موسیٰ علیہ السلام کو بتلایا تھا کہ پہلا موقع جب انسان کو غصہ آنے لگتا ہے تو غصے کے وقت پر وہ اپنے آپ کو سنبھال لے وے تو اس کے اوپر میرا اثر نہیں ہوگا، میرا جادو نہیں چلے گا۔ اور میں نے آپ کو پہلے غصے کا علاج بتلایا تھا، کھڑے ہوئے غصہ آوے بیٹھ جاؤ، بیٹھے بیٹھے غصہ آوے سو جاؤ، ٹھنڈے پانی سے وضو کر لو، غسل کر لو ٹھنڈے پانی سے، غصے کے وقت کچھ مت بولو، چپ رہو، بالکل اپنے آپ کو چپ رکھو۔ کا ایک، غصہ آوے تو اپنے آپ کو کنٹرول میں رکھنے کا، تو اس آدمی کے اوپر شیطان کوئی اثر نہیں کر سکتا۔ کرو گے غصے کو قابو میں؟ دوسری چیز، کہ جب کوئی نیک کام کے لیے نکلنے کا وقت آوے تو اس وقت میں انسان کے اوپر پوری طاقت لگاتا ہوں کہ یہ نیک کام کے لیے نہ جاوے، नेक काम नहीं करे। मसलन जमात में जाना है तो कि मैं बहुत बाने करवाता हूँ, बहुत बाने करवाता हूँ, बच्चा बीमार है, दुकान पे कोई है नहीं, अभी तो फुल सीजन चल रही है, बरसात में चले जाना, नमाज के लिए अजान होती है, आदमी दुकान से निकलता है नमाज पढ़ने के लिए तो मैं घराक भेजता हूँ। अब आदमी सोचे कि ओहो 10 घराक आ गए, नमाज तो मैं बाद में भी पढ़ लूंगा, वो मस्जिद में 10 मिनट लेट है ना वहां पढ़ लूंगा, अभी ये 10 घराक को जरा अटेंड कर लूं मैं। फिर वो इस मस्जिद की भी गई, वो मस्जिद की भी गई, ने नमाज ही गई, काम में से कजा हो गई। का जब कोई नेक काम करने का वक्त होता है या नेक काम के लिए निकलने का, तब मैं पूरी ताकत लगाता हूं, तब वो अपने आप को संभाल लेवे, नेक काम कर ही डाले, नेक काम के लिए निकल ही जावे, तो उस पर मेरा जादू नहीं चलेगा। और तीसरा मौका जो हम सब के लिए अहम है कि जब कोई पराई औरत, कोई गैर महरम औरत जब उसके पास आती है, उसके सामने आती है, का उस वक्त मैं पूरी ताकत लगाता हूं कि वो उसको देखे और गुनाह में पड़ जावे। का उस वक्त जो अपने आप को संभाल लिया तो फिर उस आदमी के ऊपर मेरा जादू चलेगा नहीं। ये तीन मौके हैं, इसीलिए जब भी कोई, जहां अपने को ऐसा लगे कि यहां कोई पराई औरत है, दूर भाग जाने का, कोई आ रही है नजर नीची कर लेने की, रास्ता बदल लेने का, वरना शैतान अपनी पूरी ताकत लगा देता है। तो अल्लाह हमें अपना सच्चा पक्का आशिक बना देवे, अल्लाह ताला शैतान के शर से हमारी हिफाजत फरमावे, और कभी अपनी बड़ाई, अपने आप को बड़ा नहीं बतलाने का, छोटा समझ के रहने का और अल्लाह के हुक्म को पूरा करने का, तो इंशाअल्लाह अल्लाह ताला हम सबको हिफाजत में रखेंगे। देखो भाई, आज सवालात मौकूफ रखे हैं इसलिए कि एक जनाजा पढ़ना है, इंशाअल्लाह वो सवालात आइंदा मजलिस के अंदर, और आज मजलिस के बाद कोई मुलाकात के लिए भी ना आए, फौरन जनाजे की नमाज पढ़नी। मरहुमा मरहूम मोहम्मद साबिर कैरी वाला, मरहूम वाहिद हुसैन खंबाती, ये जो अभी जनाजा है वो, अल्लाह ताला इन दोनों की मग़फ़िरत फरमाए, उनके दर्जात को अल्लाह ताला जन्नत के अंदर बुलंद फरमाए, करोट करोट करोड़ों रहमत नाजिल फरमाए, आखिरत की मंजिलों को अल्लाह उनके लिए आसान फरमाए। दुरूद शरीफ पढ़ लो। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى عدد ما تحب وترضى يا كريم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما ربنا واجعلنا مسلمين لك ومن ذريتنا امة مسلمة لك وارنا مناسكنا وتب علينا انك انت التواب الرحيم رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء اے اللہ تو ہمارے گناہوں کو معاف فرما دے، ہماری خطاؤں سے درگزر فرما دے، اے اللہ تیری مرضی والی زندگی عطا فرما، تیری ناراضگی والے کاموں سے حفاظت فرما، اے اللہ شیطان کے ہر شر سے ہماری حفاظت فرما، ہمارے نفس کی شرارت سے حفاظت فرما، ہر قسم کی زلالت اور گمراہی سے حفاظت فرما، اے اللہ تیرے ہر حکم کو جو ہماری زندگیوں کے متعلق ہو اس کو پورا کرنے کی توفیق عطا فرما، اے اللہ تو تکبر سے ہماری حفاظت فرما، ہمیں تیرا عاشق بنا دے، تیری محبت اور معرفت سے ہمارے دلوں کو منور بنا دے، ہماری اولادوں کو نیک اور صالح بنا دے، ہماری روزیوں میں حلال طریقے سے وسعت اور برکت عطا فرما، ہمارے بیماروں کو شفا عطا فرما۔ اے اللہ، جتنے مسلمان قید و بند میں ہیں ان سب کو باعزت چھٹکارا عطا فرما دے۔ اے اللہ، جو جس پریشانی میں ہے ان کو پریشانی سے نجات عطا فرما دے۔ اے اللہ، پورے عالم کے اندر عموماً اور ملک شام میں خصوصاً مسلمانوں کی جان، مال، عزت، آبرو، ایمان، اعمال کی حفاظت فرما۔ ہر قسم کے دشمنوں کے، ہر قسم کے شر سے اے اللہ تمام مسلمانان عالم کی حفاظت فرما۔ اے اللہ، امن و امان قائم فرما، فتنے فساد سے حفاظت فرما، عافیت اور سلامتی نصیب فرما۔ اے اللہ، ہماری عمر میں، علم میں، عزت میں وسعت اور برکت عطا فرما۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی بھلائیاں مانگی بتلائی، ہمیں اور پوری امت کو عطا فرما۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی، ہماری اور پوری امت کی حفاظت فرما۔ وصلی اللہ علی النبی الکریم، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔